चलिए आयत नंबर 4 को देखते हैं। इय्याका नअबुदु व इय्याका नस्तईन, हम सिर्फ तेरी ही इबादत करते हैं और तुझ ही से हम मदद तलब करते हैं। यहाँ से सूरत फातिहा का दूसरा हिस्सा शुरू होता है। इसका उन्वान है बंदे और रब का ताल्लुक। पिछली 3 आयात का टॉपिक क्या था? रब का तारुफ। अब क्या है? बंदे और रब का ताल्लुक। कैसा है? इय्याका नअबुदु, हम सिर्फ तेरी ही इबादत करते हैं। इबादत क्या होती है? क्योंकि ये जुमला हम दिन में कई बार बोलते हैं, तो हमें मालूम होना चाहिए कि इबादत होती क्या है। क्योंकि अमूमन लोग नमाज पढ़ के या रोज़ा रखने का नाम या हज करने का नाम इबादत समझते हैं। तो याद रखिए कि इबादत के 3 मानी होते हैं डिक्शनरी में, और उन तीनों को जहन में रखते हुए फिर हम भी देखेंगे कि क्या वाकई मैं अल्लाह की इबादत करती हूँ। पहला मानी होता है पूजा, वर्शिप के मानों में, वर्शिप, परस्तिश। फिर दूसरा इताअत, सबमिशन। और तीसरा मानी होता है बंदगी और गुलामी। तो जब हम ये कहते हैं कि इय्याका नअबुदु, तो असल में हम कह रहे होते हैं कि अल्लाह, मैं सिर्फ आपकी बंदगी करती हूँ, आपकी पूजा करती हूँ। हम इस चीज़ का इकरार कर रहे होते हैं कि मेरी पेशानी झुकेगी तो तेरे आगे झुकेगी, मैं क़याम करूँगी तो तेरे सामने करूँगी, मेरा रुकू है तो तेरे लिए, मैं हज करूँगी तो तेरे लिए। एक एक रिचुअल जो इंसान अपनी ज़िंदगी में अदा करता है वो इबादत के अंदर आता है, और इसके सिवा किसी और की नहीं करूँगी। और साथ ही साथ इंसान ये भी इकरार करता है कि अल्लाह, मैं तेरी इताअत करूँगी, सबमिशन, जो तू कहेगा मैं वैसी ही बनूँगी, जो तुझे पसंद वो मुझे पसंद, जो तेरी रज़ा वो मेरी रज़ा, मेरी सोच झुकेगी तो तेरे सामने झुकेगी, मेरा दिमाग झुकेगा, मेरा दिमाग मती होगा तो तेरा होगा, और मैं तेरी बंदगी करूँगी, तेरी गुलामी, तेरे सामने ऐसे बन के जीऊँगी जैसे कोई ग़ुलाम अपने आका के साथ जीता है। और सिर्फ इबादत तक ही नहीं रहूँगी, बल्कि व इय्याका नस्तईन, मदद भी तुझसे तलब करूँगी। जब बंदा मोमिन अल्लाह ताला की इतनी तारीफ़ें सुनता है कि वो रब भी है, वो रहमान और अर्रहीम भी है, वो मालिक भी है, तो एकदम फिर इंसान अपने आप को छोटा महसूस करता है, नीचे से नीचे जाता है। उसको महसूस होता है कि वाकई मैं कुछ भी तो नहीं हूँ, मेरी तो कोई हस्ती ही नहीं। फिर उसको अल्लाह ताला से मोहब्बत भी महसूस होती है और अल्लाह का खौफ भी उसको बेचैन कर देता है। इसीलिए लफ्ज़ इबादत के अंदर अरबी ज़ुबान में 2 लफ्ज़ आते हैं। क्या? अल इबादतु अल खुदू व तज़ल्लुल। इबादत क्या है? आजजी और झुकने का नाम। अल्लाह ने अपने बंदों को आजजी करना सिखाया, और कई मुख्तलिफ लफ्ज़ आते हैं इसके लिए कुरान पाक में। कहीं खशियत के नाम पे, कहीं तदर्रो के नाम पे, कहीं इखबात, इनाबत, क़नूत, ये सब कुछ अल्लाह ताला बंदे से चाहते हैं अपने लिए। मैंने तुम्हें सब कुछ दिया, तुम मेरे बन जाओ, तुम मेरे वादों पे यकीन करते हुए मेरे आगे झुक जाओ, जब झुकने को दिल चाहे तो मेरे दर पे झुक जाओ, अपनी तकदीर का कोई फ़ैसला तुम्हें पसंद ना भी आए तो मान जाओ, तकदीर से लड़ा न करो, मान लिया करो, अपने आप को अल्लाह के मुकाबले में लाके खड़ा न करो। तुम्हारा जीना तुम्हारा मरना उस रब के लिए हो। तभी तो नबी सल्लम को सबक सिखा दिया कि कह दीजिए कुल इन्नस्सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन। कह दीजिए कि मेरा जीना और मेरा मरना, मेरी नमाज और मेरी कुर्बानी, सब कुछ रब्बुल आलमीन के लिए, अल्लाह रब्बुल आलमीन के लिए। और जब इंसान अल्लाह ताला से ये इकरार करता है कि अल्लाह मेरी सारी मोहब्बतें तेरे लिए, ओनली यू, ये भी तो हो सकता था ना नाबुदू का, बिल्कुल मुकम्मल जुमला, बल्कि एक लफ्ज़ में जुमला बनता है नाबुदू का, हम इबादत करते हैं तेरी, लेकिन ए या क्यों लगाया, ताकि पता चल जाए कि उसके सिवा और किसी की नहीं। ये ऐसे ही जैसे कोई बीवी अपने शौहर से कहे कि मैं आप ही की बीवी हूँ, तो शौहर को मालूम है कि बीवी सिर्फ मेरी बीवी है। और अगर वो ही को भी में बदल दे, कितनी बड़ी तब्दीली आ जाती है। को बीवी शौहर को कह दे मैं आपकी भी बीवी हूँ, कितने दिन बर्दाश्त करेगा उसको? एक शौहर तो बर्दाश्त ना करे तो रब कैसे बर्दाश्त करेगा? जब हमारी इबादतों में किसी और का रंग आ जाए, हम कुछ सजदे रब के लिए कुछ गैर के लिए करने लगे, कुछ इताअत की बातें रब की मान लें और कुछ शैतान की कर लें, रब के भी बंदे बन जाएं, उसके भी ग़ुलाम बन जाएं और नफ्स के भी ग़ुलाम बन जाएं, ये एक इकरार है, एक मुआहदा है अपने रब के साथ बंदे का। इया का नाबुदु, पूछिए अपने आप से दिन में कितनी बार इस अहद को करके तोड़ते हैं। क्या सोचता होगा रब, कहा तो मुझे था रब, अब किसके पीछे चल पड़े? क्या मेरे दिल में आजजी आई रब के लिए? क्या मैं झुकी? क्या मैं टूटी? क्या मेरी अंदर की अना टूट के रब के हुक्म को पूरा करने के लिए तैयार हो गई, बात को मानने के लिए? हम कैसे गुलाम हैं? रब की कम नफ्स की ज़्यादा सुनते हैं, रब की कम शैतान की ज़्यादा सुनते हैं, रब की कम मुआशरे की ज़्यादा सुनते हैं, रब की कम दोस्तों की ज़्यादा सुनते हैं, रब की कम ख़ानदान वालों की ज़्यादा सुनते हैं। उस रब को कह तो देते हैं कि तू है हमारा, लेकिन ख़ुद अमलन किसी और के बने हुए हैं। याद रखिए, अगर हमारे कॉल और फेल में तजाद हुआ तो रब को पसंद नहीं आएंगे। कबूरा मक्तन इंदल्लाही अंतकूलू माला तफअलून। अल्लाह को ये बात बड़ा गुस्सा देती है कि तुम जो कहो वो करो ना। सूरह सफ़ की आयत है, बिल्कुल शुरू की आयत है। तो असल बात क्या है कि बंदे बन के जीना है, ग़ुलाम बन के जीना है। दिन में कितनी दफ़ा कहते हैं अल्लाहु अकबर, लेकिन अगर ये बड़ाई हमारे दिल में नहीं आई तो समझ लीजिए कि हमारा दिल बड़ा नहीं मान रहा रब को। अगर ज़ुबान पे गैर अल्लाह की बातें हैं तो ज़ुबान ने अल्लाहु अकबर के तकाज़े पूरे नहीं किए, मालिक की मर्ज़ी के बने ही नहीं। हमारे कान, हमारे जिस्म का एक एक उस जब तक रब की बात को सुन नहीं लेता, उसको सुन के मान नहीं लेता, इय्याका नाबुदु का हक अदा नहीं होता। ये सिर्फ ज़ुबान से कही हुई बातें नहीं हैं, बल्कि एक इकरार है बंदे का अपने रब के लिए। तो लिहाजा इय्याका नाबुदु कह के बंदा दूसरे सारे दर बंद कर देता है, और साथ ही कह देता है वह इय्याका नस्ताईन, सिर्फ रब से मांगना है। तो क्या फिर रब के सिवा किसी से नहीं मांगना? मदद दो तरह से तलब की जाती है, एक होती है असबाब के साथ और एक होते हैं असबाब के बग़ैर। मसलन मैं आप में से किसी से कहूं कि मुझे पानी का गिलास दे, और मेरा यकीन है कि आप अपनी जगह से उठेंगे, फ्रिज खोलेंगे, पानी निकालेंगे, गिलास में डालेंगे, फिर यहाँ लेके आएंगे। یہ ہے مدد اسباب کے ساتھ، آپ نے سبب یوز کیے، یہ جائز ہے، اس کے بغیر ہم جی نہیں سکتے. جو لوگ یہ کہتے ہیں مجھے کسی کی مدد نہیں لینی، وہ جھوٹ بولتے ہیں، وہ تو ایک روٹی نہیں کھا سکتے، خود پکا لیں گے، آٹا کہاں سے آیا، خود لے آئیں گے شاپنگ کر کے وہاں سے، وہاں تک کیسے آیا، خود گندم اگائیں گے تو گندم کا بیج کہاں سے آیا، اور زمین، سورج، چاند، ستارے سارے لگے ہوئے ہماری خدمتوں میں. تو وہ مدد جس میں انسان اسباب یوز کرے وہ جائز ہے، لیکن ایک مدد ہوتی ہے جو اسباب کے بغیر، مثلا میں یہ سوچ لوں کہ آپ میں سے کسی کے اندر اتنی طاقت موجود ہے کہ یہاں بیٹھے بیٹھے پانی کا گلاس ٹیبل پہ حاضر کر دیں گے، تو یہ جائز نہیں ہے. یہی مدد مانگتے ہیں لوگ قبروں سے، قبروں والوں سے، بزرگوں سے، ان کے در پہ کھڑے رہتے ہیں جو سنتے ہی نہیں، جو خود قبروں سے نکلنے کے لیے عاجز ہیں، تو آپ کو اولادیں کہاں سے دیں گے؟ تو لہٰذا ایاک نستعین، اے اللہ میں کس سے مانگوں، میرا اور کون ہے، تیرے سوا میرا ہے ہی کون، تو میری مدد کر دے، مجھے صرف تجھ سے چاہیے بندگی، غلامی، اطاعت. کتنی عاجزی آ جائے بندے کے اندر، اپنی ہستی کو پہچان لے. کمال الحب کمال الذل، محبت کا بھی کمال، اللہ سے اتنی محبت محسوس ہو کہ بندے کا ایک ایک انگ جو ہے اس کو محسوس کرے. اور اللہ نے ایمان والوں کی یہ خوبی بتائی، والذین آمنوا اشد حبا للہ، ایمان والے اللہ کی محبت میں بڑے شدید ہوتے ہیں. اور کمال الذل، عاجزی، خوف، خشیت کا یہ حال ہو کہ بے ہوش ہو جائے، خوف سے رہے کہ بس میرا رب مجھے معاف کر دے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے، میں اپنے آپ کو تصور کرتا ہوں کہ قیامت کے میدان میں کھڑا ہوں، اپنے بارے میں محسوس کرتے ہیں کہ میدان محشر ہے، اور ایک پکار لگتی ہے کہ آج اللہ نے سب کو بخش دیا سوائے ایک شخص کے، تو کہتے ہیں مجھے خوف آنے لگتا ہے کہ وہ ایک شخص میں ہوں، اور پھر کہتے ہیں دوسرے ہی لمحے مجھے لگتا ہے کہ میدان محشر میں ہوں، اور ایک آواز لگتی ہے، آج میں نے کسی کو نہیں معاف کرنا، صرف ایک کو بخشوں گا، تو کہتے ہیں مجھے لگتا ہے کہ وہ بھی میں ہی ہوں. یعنی الایمان کیا ہے؟ الایمان بین الخوف والرجا، ایمان خوف اور امید کے بیچ کی چیز ہے. ہم ساری زندگی لوگوں سے مانگتے رہتے ہیں، ہم ڈرتے ہیں، یاد رکھیے کہ ڈرنا بھی صرف رب سے ہے. اگر رب کے سوا کسی اور سے ڈرے تو ہم نے اس کی خدائی میں کسی کو شریک کر دیا، وہ ہماری سوچوں میں بھی آ گیا، ہمارے خیالات میں بھی آ گیا، تو پھر ایسے ہی ہے. سوال پیدا ہوتا ہے کیوں صرف اللہ کی عبادت کیوں کریں؟ اس لیے کہ اس نے ہماری پیدائش میں کسی اور سے مدد لی، ہمیں پالنے پوسنے میں کسی اور سے مدد لی، ہمیں کھلایا پلایا، نعمتیں اس نے دیں. جب اس نے ہمیں سب کچھ دیا تو اگر آج ہم اس کو سب دے دیں گے تو پھر انصاف ہو جائے گا نا، اور اگر ہم نے نہ دی تو پھر یاد رکھو کہ رب کا حال کیا ہوگا. ایک بڑی اچھی مثال یاد آ گئی، ابراہیم بن ادھم، نام سنا ہوگا آپ نے، تاریخ میں ایک نیک شخص گزرے، ایک غلام کو خرید کے لائے اور کہنے لگے کہ تمہارا نام کیا ہے؟ کہنے لگا غلام کا کیا نام ہے، جس نام سے آپ پکاریں گے وہی میرا نام ہے. کہا کھاؤ گے کیا؟ کہا میرا کیا ہے، جو آپ دیں گے وہ کھا لوں گا. کام کیا کرو گے؟ کہنے لگا غلام کی کیا اوقات ہے، جو آپ کام دیں گے وہی کر لوں گا. کہا پیسے کتنے لوگے؟ کہا جو آپ دیں گے لے لوں گا. سوچ میں پڑ گئے، کہنے لگے کہ ایک یہ غلام ہر بات پہ یہ کہہ رہا ہے کہ جو میں نے، جو آپ کہیں گے، جو آپ لے آئے، اور ایک میں بھی غلام ہوں کہ اپنے رب کو صبح و شام کہتا ہوں ایاک نعبد و ایاک نستعین، لیکن نہ اس کی مرضی کا کھاتا ہوں، نہ پہنتا ہوں، نہ نام. اس کو آزاد کیا اور बहुत नेक शख्स बने, अल्लाह ने उनका दिल पलट दिया। शायद आज का दिन हमारे भी दिलों के पलटने का दिन हो। क्या हमने अपनी औकात को पहचाना? कैसी ज़िंदगी होनी चाहिए गुलाम की? जैसी हमारी है लिखें अपने पास। क्या मैं एक गुलाम की सी ज़िंदगी बसर कर रही हूँ? क्या मेरी सोच, मेरी फिक्र, मेरे एहसासात, मेरे सारे दिल के अच्छे जज्बात, मेरी सलाहियतें, मेरी कुव्वतें, मेरा माल, मेरा वक्त मेरे रब के रास्ते में लग रहा है? क्या मैं रब की रज़ा पे राज़ी हूँ? क्या मैं उसके आगे अपने आप को सरेंडर कर चुकी? आप कहेंगे हमें तो पता ही नहीं। यदि मैं आपसे पूछूं कि क्या ख्याल है कि आप अल्लाह की गुलाम हैं, तो आप कहेंगे कि मुझे तो नहीं पता, पता ही नहीं चलता होता कैसा। तो उसकी कुछ निशानियां होती हैं, वो नोट कर लें, फिर एक एक निशानी अपने अंदर ढूंढिएगा। जो बंदा रब का गुलाम बन जाता है ना, वो हर मामले में रुख अल्लाह की तरफ करता है, अल्लाह ताला से रहनुमाई लेता है। वो इस्तखारे की सूरत में हो, वो दुआ की सूरत में हो, कुछ काम करना होता है तो वो पूछता है अल्लाह ताला कर लूँ, कुछ खाने लगता है तो कहता है अल्लाह ताला ये मैं खा लूँ ठीक है ना, मेरी नमाजें तो नहीं ज़ाया हो जाएंगी इससे। हर मामले में उसका रजू अल्लाह की तरफ होता है। और दूसरी अलामत क्या होती है ग़ुलामी की? कि बंदा अपने जिस्म पर, अपनी रूह पर, अपने माल और अपनी सलाहियतों पर अल्लाह का हक समझता, साथ साथ अपने आप को चेक करते जाए, है मेरा जिस्म मेरे रब का? वो क्या मानते हैं जिस्म में? दिन में सारे दिन की नमाज़ों को लगा लें तो एक घंटा भी खड़ा होना नहीं मिलता क़याम की सूरत में। सारे रुकुओं को जमा कर लें तो वो 10 मिनट से ज़्यादा रुकू नहीं बनते, और सारे सजदे जमा कर लें तो शायद 15 मिनट। है मेरा जिस्म मेरे रब के लिए? और इस जिस्म के अंदर जो दिल छुपा हुआ रब का है, धड़कता रब के हुक्मों के साथ? क्या मेरी रूह रब के हुक्मों की तरफ लगी हुई है? इसको इत्मीनान देती हूँ रब की बात को सुना के, या इसको बेचैन कर देती हूँ गुनाह करके? क्या मेरा माल मेरे रब के रास्ते में लगता है? मुश्किल तो नहीं लगता रब के रास्ते में माल लगाना? अपने नाम पे हज़ारों खर्च कर दूँ और रब का नाम आए तो सोच में पड़ जाऊँ कि क्या इसकी ज़रूरत है भी कि नहीं, क्या मैं इसको कर सकती भी हूँ कि नहीं? हर इंसान पूछे, एक शादी आ जाए तो लाखों नहीं करोड़ों लगा दो, और दीन की दावत आ जाए तो जान पे मुश्किल बन जाए, घर गंदा हो जाएगा। लोगों को इसलिए बुलाया कि आओ तुम भी कुछ सुन लो तो मेरा घर गंदा होगा, लोग आएंगे, बच्चे आएंगे, शोर करेंगे। फिर इसी तरह एक और निशानी होती है गुलामी की, और वो क्या है? कि सब कुछ अल्लाह की रज़ा के मुताबिक बंदा लगा के खुशी महसूस करता है, कहता अल्लाह तेरा शुक्र है, ये लग गया ठिकाने, ज़ाया तो होना था तूने इसको ज़ाया होने से बचा लिया। खुशी कर महसूस करता है नेकी करके। और इसी तरह एक और निशानी होती है ग़ुलामी की, कि बंदा अपने आप को रब के रंग में रंग लेता है। सिबगत अल्लाही व मन अहसन मिन अल्लाही सिबगतन, रंग और अल्लाह के रंग से कौन है ज़्यादा अच्छा? फिर उसको देख के बंदा मोमिन का चेहरा दिखता है, वो अल्लाह के दुश्मनों का रंग रूप बना के नहीं दिखता, वो अल्लाह को गज़ब दिलाने वाले हुलिये में नहीं होता। उसको देख के रब याद आने लगता है। फिर इसी तरह एक और निशानी है, और वो क्या? कि फिर इंसान इस्लाम के मुताबिक अपनी इनफरादी और इज्तमाई ज़िंदगी को ढालने लगता है। یعنی اپنی ذات پہ بھی اسلام کو لاتا ہے اور اپنے خاندان کی زندگی میں بھی اسلام کو لے کے آنا چاہتا ہے، معاشرے میں بھی اسلام کو لاتا ہے. وہ اسلام کو صرف بند کتابوں میں نہیں دیکھتا بلکہ کھول کے لوگوں کے سامنے پیش کرتا ہے. اور وہ پھر ایک اور کوشش کرتا ہے، اور وہ کیا کہ اللہ کے نظام کو قائم کرنے کی کوشش کرتا ہے. وہ خوف زدہ نہیں ہوتا کہ اگر اسلام کا نظام آ گیا تو پھر میرے ساتھ کیا معاملہ ہوگا. ایک آپ کے دل میں سوال آنا چاہیے کہ غلام بن کے کیوں جیوں؟ غلام کی بھی کوئی زندگی ہے، نقصانات ہوں گے نا. دل میں یہی آتا ہے نا، اسی لیے تو لوگ ڈرتے ہیں رب کی بات سنتے ہوئے. رب کا پیغام لوگوں کو لگتا ہے زندگی بوجھل کر دے گا، لیکن اگر پتہ چل جائے نا کہ رب کی غلامی میں آنے کے فائدے کیا ہیں، تو دنیا کی ہر چیز چھوڑ کے آ جائیں، اس کے غلام بن جائیں، ساری دنیا پیچھے چلی جائے اور بندہ آگے آ جائے رب کی طرف آنے کے لیے. کچھ تبدیلیاں آتی ہیں انسان کے جسم میں رب کی غلامی سے، جو اس کو بہت فائدہ دیتی ہیں. مثلاً کیا؟ سب سے پہلے کیا کہ اس کے اندر توازو آ جاتی ہے، یعنی اس کا مزاج بڑا ہمبل، عاجز مزاج. اور اسی طرح پھر اس کا یہ مزاج کہاں سے پتہ چلتا ہے؟ اس کے انسانی تعلقات میں. لوگوں سے معاملہ کرتا ہے تو کیسا کرتا ہے؟ اور یہی مزاج پھر اس کا ماں باپ کے ساتھ حسن سلوک کی صورت میں نظر آتا ہے، وہ ایک اچھی اولاد بن جاتی ہے. پھر اسی طرح کسی انسان سے معاملہ کرتے ہوئے کبھی اس بات سے غافل نہیں ہوتا، ہمیشہ یاد رکھتا ہے کہ میرا رب مجھے دیکھ رہا ہے. پھر اسی طرح وہ بندوں کے حق ادا کرنے والا بن جاتا ہے، اس کی ضرورتوں کا خیال رکھنے والا بن جاتا ہے، اور کسی کو پھر وہ نظر انداز نہیں کرتا یہ کہہ کے کہ یہ غریب ہے، یہ کالے رنگ کا ہے، یہ چھوٹا ہے، یہ فلاں ہے، بلکہ اس کو ایسا لگتا ہے کہ میں نے اپنے رب کے بندے کو نظر انداز کر دیا. رب کے غلام نہیں بنیں گے نا تو کسی کے تو بننا ہی پڑے گا. پھر اس کی جگہ فوراً شیطان لے لیتا ہے، پھر شیطان کی غلامی ہونے لگتی ہے. اور شیطان کی غلامی کتنی بری غلامی ہے، کتنے غلط کام کرواتا ہے. جو بندہ رب کا غلام نہیں ہوتا نا، اس کے اندر بھی کچھ نشانیاں پیدا ہوتی ہیں. اس نیت سے نوٹ کریں کہ اپنا جائزہ لینا، سب سے پہلے کہ فخر کا احساس پیدا ہونے لگتا ہے. بعض لوگ ہر وقت اپنی بڑائیاں مارتے رہتے ہیں، ہم یہ کر سکتے، میں یہ کام منٹوں میں کر لیتی، ہم فلاں خاندان سے، ہم فلاں شہر سے. اسی طرح ایک اور اس کی نشانی کیا ہوتی ہے کہ انسان اپنے مال کو اور اپنے علم، اپنی کوئی بھی جو نعمت اس کو ملتی ہے نا، اس کو اپنی قابلیت کا نتیجہ سمجھتا ہے. ہاں جی، محنت کی ہے اسی لیے قابل ہے، ہاں محنت کرتے ہیں اسی لیے کماتے ہیں کھاتے ہیں. پھر ایسا شخص اپنے مال کو صرف اپنا حق سمجھتا ہے، اس کو بعض دفعہ زکوٰۃ دینی بھی مشکل لگتی ہے کہ کیوں دوں، لو اتنی محنت سے اس لیے کمایا تھا کہ ان غریبوں کو دے دو. پھر اسی طرح یہ شخص اپنے غریب رشتہ داروں کے ساتھ اپنے آپ کو ایک فاصلے پہ رکھتا ہے، اب میں ان سے کیوں ملوں، یہ میرے سے نچلے درجے کے لوگ ہیں، کمزور لوگ ہیں. اور ایسا شخص اپنی ایک ایک خواہش کی تکمیل پہ ہزاروں خرچ کر دیتا ہے، خوشی محسوس کرتا ہے کہ اسی لیے تو میں کرتی ہوں، اسی لیے تو کماتے ہیں، آخر بچوں کی خوشیاں ہی تو دیکھنی ہیں، ہم اور کرتے کیوں ہیں. پھر اسی طرح ایسا شخص اپنا مال وہاں خرچ کرتا ہے جہاں اس کی انا کو تسکین ملے، تنگ دل ہوتا ہے فطرتاً. آپ دیکھیے جس کے اس مال بڑھتا جاتا ہے نا، وہ اتنا ہی زیادہ تنگ دل ہونے لگتا ہے. کسی نے مجھے کہا کہ مال جتنا بڑھ جاتا ہے نا اتنا کم ہونے لگتا ہے، کیوں؟ کہ وہ نظریں کھل جاتی ہیں نا، پھر بڑی بڑی رقمیں بھی چھوٹی چھوٹی لگتی ہیں. اور جب تھوڑا ہوتا ہے تو انسان تھوڑے کو بھی خوشی میں خوشی سے دیکھتا ہے کہ یہ اس میں ہی اللہ تعالیٰ مجھے برکت دے. اسی طرح انسان ریاکاری کے لیے خرچ کرنا پسند کرتا ہے. اب آپ دیکھیے کہ کریں کیا، کیسے اللہ کے غلام بنیں. یہ غلامی کہاں سے آتی ہے؟ سب سے پہلے اللہ کے دین کو سیکھنے سے۔ کم از کم میں نے تو اس چیز کو بہت قریب سے دیکھا ہے کہ جتنی تبدیلی قرآن اور سنت کے علم کو حاصل کر کے آتی ہے نا انسان کے اندر، اتنی کسی اور چیز سے نہیں آتی۔ پھر اسی طرح بعض دفعہ انسان پہ کوئی مشکل آ جاتی ہے، پہلے بہت پھولے ہوئے تھے، اپنی شان میں تھے، اللہ نے کوئی حادثہ زندگی میں پیش کر دیا، اس سے بھی انا ٹوٹ جاتی ہے، انسان کہتا ہے میں تو کچھ بھی نہیں ہوں، اس سے بھی بندہ بندہ بن جاتا ہے۔ پھر اسی طرح آپ دیکھیے کہ انسان اللہ تعالیٰ کا غلام بنتا ہے جب اس کائنات میں پھیلی ہوئی اللہ تعالیٰ کی چیزوں کو دیکھتا ہے، اور بہت ساری چیزیں اس کی زندگی میں آنے لگتی ہیں۔ اگر آپ تقابل کر لیں نا کہ جو بندہ رب کا بندہ ہوتا ہے وہ کیسا ہوتا ہے، اور جو غیر اللہ کا غلام ہوتا ہے وہ کیسا ہوتا ہے، تو آپ کو بہت بڑے پوائنٹ نظر آئیں گے۔ اور اس کے لیے آپ کو کتابیں پڑھنے کی ضرورت نہیں ہے، انسانوں کی کتاب پڑھنا سیکھیے، چلتے پھرتے لوگ رویوں کو دیکھیں، اگر عاجز مزاج ہے مان جائیے کہ یہ رب کا غلام ہے، اور اگر فخر اور تکبر میں ہے تو سمجھ لیجئے یہ غیر اللہ کا شکار ہے۔ اسی طرح یہ سب چیزیں کرتے کرتے انسان آگے سے آگے پہنچتا ہے۔ اصل بات یہ ہے کہ ہم رب سے جب مانگتے ہیں اور جب رب کے بندے بنتے ہیں، تو پھر اللہ تعالیٰ ہمیں دوسروں کا محتاج بھی نہیں کرتا۔ صحابہ کرام کی عادت کیا تھی کہ وہ بھی بندوں سے نہیں مانگتے تھے جو وہ دے سکتے تھے۔ ہمارا حال کیا ہے؟ بندوں سے وہ مانگنے لگتے ہیں جو ان کے پاس بھی نہیں ہے، ہمارا ایک بہت بڑا مسئلہ ہے۔ بس آپ دیکھیے کہ ہم کسی سے دوا تو مانگ سکتے ہیں، شفا نہیں مانگ سکتے۔ ڈاکٹر دوا دیتا ہے، شفا نہیں دیتا، اور بعض تو وہ چیزیں مانگتے ہیں جو وہ بیچارے دے ہی نہیں سکتے۔ پھر وہ دے نہیں سکتے تو گلے شکوے پیدا ہوتے ہیں، اور گلے شکوے جب آتے ہیں تو زبان خراب ہوتی ہے، زبان بدلتی ہے تو پھر تعلقات بگڑتے ہیں، اور پھر ایک وقت آتا ہے کہ بندہ نہ رب کا رہتا ہے نہ بندوں کا بن جاتا ہے۔ ہاں، اللہ تعالیٰ کو بندہ کہتا ہے اللہ میں نے